समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र मोहम्मद असलम। कानून व्यवसायहरूको छाता संस्था नेपाल बार एसोसिएशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। हिजो सम्पन्न मतगणनाको परिणाम अनुसार वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रको प्यानल विजयी भएको छ। वरिष्ठ अधिवक्ता मिश्र डेमोक्रेटिक लयर्स एसोसिएशन डीएलए र पेशागत कानून व्यवसायी संगठन पीपीएलएको समर्थनमा निर्वाचनमा जानुभएको थियो भने क्रान्तिकारी कानून व्यवसायी मञ्च आरपीएलए लगायत सरकार बाहिर रहेका दलहरू नजिकका कानून व्यवसायी संगठनको तर्फबाट नेतृत्व गर्दै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठको प्यानल निर्वाचनमा होमिएको थियो। अब बार कसरी अगाडि बढ्छ, बारले तत्काल र दीर्घकालीन गर्ने कामहरू के हुन्, बार र बेन्च बीचको सम्बन्ध कसरी अगाडि बढ़ला लगायतका विविध विषयमा आज हामी बारका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रसँग कुराकानी गर्दैछौ। अध्यक्ष स्वागत छ अनि बधाई छ यहाँलाई।
धन्यवाद।
यहाँ नेपाल बार एसोसिएसनको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ, ठूलो मतान्तरले यहाँ चाहिँ विजयी हुनुभएको छ। जसरी मतको अन्तरले यहाँ विजयी हुनुभएको छ त्यस्तै किसिमले अब बारलाई कसरी अगाडि बढाउने भन्ने यहाँसँग चुनौती पनि छन्, कसरी अगाडि बढ्नुहुन्छ?
यो प्रत्येक मतमा म्यान्डेट छ, आदेश छ, माया छ, स्नेह छ, जिम्मेवारी छ, त्यसरी हामीले लिएका छौँ। एकातिर हामी खुसी छौँ, अर्कोतिर खुसीका साथ साथ दायित्व बोध पनि छ, जिम्मेवारी थपिएको छ। त्यस उसले गर्दा नेपाल बार एसोसिएसनले सधैँ न्यायपालिकातर्फ आफ्नो ध्यान केन्द्रित गर्छ। सबैको गल्ती कमी कमजोरी केलाउने काम न्यायपालिकाको हो, न्यायपालिका ठिक ठाउँमा बसोस् भनेर गर्ने काम बार एसोसिएसनको हो। यहाँ हाम्रो कुनै निजी स्वार्थ छैन, व्यक्तिगत फाइदा उठाउने योजना पनि छैन, सबै सामूहिक काम हुन्छ। यस क्रममा न्यायपालिकातर्फ हाम्रो विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने कुरा हाम्रो प्राथमिकतामा रहन्छ। त्यसमाथि कानुन व्यवसायहरूको सम्मेलनले धेरै पटक धेरै कुराहरू प्रस्ताव पारित गरेको छ, ती प्रस्तावहरूलाई आफ्नो एजेन्डाको रूपमा लिएर हामी अघि बढ्छौँ। घोषणा पत्र पनि बनाएका छौँ, त्यसतर्फ पनि हाम्रो ध्यान जानेछ। प्रथमत न्यायपालिका र बारबीच देखिएको समस्याका कारणहरू हाम्रो सामु प्रस्तुत छ, ती कारणहरू निराकरणको लागि सम्मानित बेन्च अनि न्यायिक नेतृत्व न्याय परिषद सबैतर्फ ध्यान केन्द्रित गर्छौँ। हाम्रो कुनै व्यक्तिगत चाहना नभएको हुनाले निर्भीकतापूर्वक आफ्नो कुरा राख्छौँ। हामीसँग पर्याप्त मात्रामा नैतिक पुँजी कि बार एसोसिएसनको मुद्दाहरू यी हुन्, यी मुद्दाहरूलाई यसरी सम्बोधन गर्नु पर्यो श्रीमान भनेर हामी राज्यको यो महत्वपूर्ण अङ्ग सञ्चालन गर्नुहुने हाम्रा अग्रज सम्माननीय माननीय न्यायाधीशहरूलाई ध्यानाकर्षण गराउँछौँ। हामीलाई आशा छ उहाँहरूले हामीलाई सहायता गर्नुहुन्छ।
हजुर, निर्वाचन ताका यहाँले न्याय क्षेत्रको सुधारको लागि धेरै कुराहरू अगाडि लिएर जानुभएको थियो। निर्वाचन ताका विभिन्न ठाउँमा जाँदाखेरि पनि न्याय क्षेत्रमा देखेका विकृति हटाउने, संविधान संशोधनमा योगदान गर्ने, न्याय संरचनाको सुधार, कानून व्यवसायको हकितका कुरा, युवा कानून व्यवसायको हकितका कुरा, बार बेन्चका कुराहरू, यो हेर्दाखेरि सूची लामो थियो। निर्वाचन जाँदाखेरि चाहिँ ती सूचीहरू लोकप्रिय थिए होला, तर कार्यान्वयनमा जाँदाखेरि कतिको सहज हुन्छन्, भारी गरुङ्गो छ, बोक्न सक्नुहुन्छ?
त्यो त बोक्नै पर्छ, त्यो निर्वाचन जित्नको लागि हामीले राखेका होइनौँ, काम गर्नैको लागि हो। हामीले मात्रै होइन, हाम्रो प्रतिस्पर्धी समूहबाट पनि यस्ता एजेन्डा आएका छौँ जसलाई हामीले ग्रहण गर्यौँ, हाम्रो सम्पत्ति हो भनेर। निर्वाचनको क्रममा व्यक्त विचारहरू पनि बार एसोसिएसनले ग्रहण गर्दछ, ती ग्रहण गर्दै अघि बढ्छौँ हो। त्यहाँले इन्डिकेट गर्नुभएको सबैभन्दा पहिला हामीलाई विचार आउनु पर्यो, त्यो विचार आयो, विचारलाई घोषणा पत्रमा रूपान्तरण गर्यौँ, त्यो कारण गर्ने इच्छा शक्ति हामीमा छ, हामीले पहल गर्छौँ। हामीलाई धेरै हातहरूको सहयोग चाहिन्छ, धेरै मनहरूको सहयोग चाहिन्छ, समग्रमा हाम्रो संस्कार नै बदल्नुपर्ने अवस्था छ। त्यो समग्र प्रणालीलाई सुधार गर्नको लागि एक एक एजेन्डा पहिचान भइसकेको छ, ती एजेन्डाहरू कार्यान्वयन गर्नको लागि सम्बन्धित निकायमा जे जस्तो रूपमा प्रस्तुत हुनुपर्छ, जे जस्तो किसिमबाट त्यसलाई लबिङ गर्नुपर्छ, त्यसको लागि कार्ययोजना बनाएर हामी अघि बढ्छौँ। यसमा कुनै शङ्कै छैन, कार्यान्वयन 100% हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। कार्यान्वयन नभएसम्म हाम्रो कार्यकालभरि हामी लागिरहन्छौँ। यी प्रस्तावहरू कार्यान्वयन भए, यी प्रस्तावहरू यस कारणले कार्यान्वयन भएनन् वा हुन सकेनन् यदि त्यस्तो केही भयो भनेर हामी नयाँ कार्य समितिलाई 3 वर्षपछि जिम्मेवारी सुम्पन्छौँ।
अहिले यो क्षेत्रमा काम गर्दै गर्दाखेरि किनभने लामो अनुभव छ यहाँसँग, होइन, विभिन्न क्षेत्रमा रहेर काम पनि गर्नुभयो, योभन्दा अगाडि पनि बारका विभिन्न पदहरूमा रहेर पनि काम गर्नुभएको छ, संगठन कसरी चलाउने र नेपालको न्याय क्षेत्रमा के कस्ता समस्याहरू छन् त्यसलाई कसरी समाधान गर्नु भन्ने कुराहरू त होला नि यहाँसँग पनि। यसरी हेर्दै गर्दाखेरि अहिले नेपालको न्याय क्षेत्रमा देखिएका समस्याहरू के हुन्, यसलाई कसरी समाधान गरेर अगाडि बढ्नु पर्ला?
नेपाल न्याय क्षेत्रमा मात्र होइन, समग्र प्रणालीमै समस्या छ। मुख्य समस्या भनेको हामीमा अहंकार छ, हामीमा सुसंस्कार छैन, हामी जनताको लागि हौ भन्ने कुरा सोच्दैनौँ, जनता हाम्रो लागि हुन् भन्ने सोच छ, हामी सेवक होइन शासकको रूपमा अघि बढ्न खोज्दछौँ हामी सबै, अनि समस्या त्यहीँदेखि सुरु हुन्छ। त्यसपछि अहंकार आउँछ, इगो आउँछ, घमण्डको टकराव आउँछ, को सर्वोच्च भन्ने कुरा हुन्छ, अनि झगडा हुन्छ, समस्या एकातिर झगडा अर्कोतिर जान्छ, त्यसै त्यसै समय बित्दै जान्छ। न्याय क्षेत्रमा समस्या पहिचान भइसकेको छ, त्यो पहिचान भएको समस्यालाई एकदम निस्सर्त रूपमा लागू गर्दै समस्या समाधान गर्ने उपायहरू अवलम्बन गर्दै जानुपर्ने हाम्रो आवश्यकता हो। त्यसको लागि हाम्रो तर्फबाट हाम्रो ठ्याक्कै कलम भनेको ध्यानाकर्षणतिर चल्ने हो। कानुन व्यवसायहरूको मामिलामा चाहिँ हामी आफै निर्णय गर्छौँ, त्यसका लागि नेपाल बार छ, नोटरी काउन्सिल छ, बार काउन्सिल छ, सबैबाट हुने कामहरू कुनै विलम्ब नगरिकन हामी सेवाका लागि आएका हौँ भनेर सबै कानुन व्यवसायहरूले राहत महसुस गर्ने गर्दा काम गर्छौँ। न्यायालयतर्फ गरिबको मुद्दा पहिला सुनियोस्, गरिबलाई दिदा गरियोस्, आफ्नो घरतिर न्याय प्रदान गर्दा भन्ने कुरा पनि उठाउँछौँ। त्यसपछि महिला, अशक्त, एकल सबै व्यक्तिहरूको मुद्दा पनि टुङ्गो लगाइयोस्, अदालत पपुलिजममा हिँड्नुहुन्न, चर्चामा आउने विवादहरू पहिला समाधान गर्ने, जनसाधारणको मुद्दाहरू पछि समाधान गर्ने भन्ने कुरा हुँदैन भन्ने कुरा पनि उठाउँछौँ। संवैधानिक इजलास गठन गरिएको छ संविधान अनुसार, यसले गर्दाखेरि संविधानको कार्यान्वयनमा के कस्तो असर परिरहेको छ भन्ने कुरा पनि हाम्रो सूचीमा छ। त्यसै गरेर छिटो छरिटो स्वच्छ न्यायपालिका हुनुपर्छ, कार्यविधिगत कानुनहरू पनि सुधार गर्नुपर्छ, प्रमाणहरू अदालतमा आएर नक्कल लिने होइन, पक्षले विपक्षलाई दिनुपर्छ, विपक्षले पक्षलाई दिनुपर्छ, अनि विवाद धमाधम चाँडै निरूपण होस् भन्ने चाहना पनि हाम्रो छ। कार्यविधिगत जटिलताहरू हटाउनुपर्ने स्थिति अवस्था छ। अब फैसलै पनि हजुरको के भने, सबै फैसलाहरू लामो लामो लेखेर फैसला तयार गर्न 1-1.5 वर्ष लगाउने होइन, अहिलेसम्म 11,000 भन्दा बढी सिद्धान्तहरू सर्वोच्चले प्रतिपादन गरिसकेको छ, उही प्रतिपादित सिद्धान्तहरू भएकोमा छोटो फैसलाहरू लेखेर छिट्टै दिइयोस्। जुन मुद्दामा अलि सिद्धान्त प्रतिपादन गर्नुपर्ने छ त्यसमा अलि धेरै मेहनत समय जाओस् भन्ने हाम्रो चाहना छ।
हजुर, त्यसको लागि त बार र बेन्च बीचको सम्बन्ध पनि सुधार हुनु पर्ला। पछिल्लो समय कहीँ कतै तिक्तता आएको हो कि भन्ने अनुभव पनि अथवा यस्ता कुराहरू पनि देखिन्छन्, किनभने पटक पटक भएका आन्दोलनहरूले पनि इङ्गित गर्छ, कसरी अगाडि बढ्नुहुन्छ?
बार र बेन्च एउटै परिवारका सदस्यहरू हौ, सब परिवार बीच नोकझोक ठाकठुक जय झगडा बेला बेला परिरहन्छ, त्यो पर्दाखेरि एकअर्कालाई बुझ्ने अवसर पनि प्राप्त हुन्छ, त्यसलाई चर्काएर पढाएर अघि बढ्दाखेरि दुवै संस्थालाई धेरै धेरै नोक्सानी हुन्छ, नोक्सानीबाट बचाउने हाम्रो कर्तव्य हो। त्यसले गर्दाखेरि हाम्रा इस्युहरू छन्, अब ती इस्युहरू ठ्याक्कै सार्वजनिक खपतमा ल्याएर धेरै बढाइ चढाइ गर्न जरुरी पनि छैन, हामी बेन्च समक्ष वार्तामा बस्छौँ, हाम्रो वार्ता रुटिन हुन्छ, त्यसको संरचना पनि छ, त्यो संरचनालाई प्रयोग गरेर बेन्च समक्ष हाम्रा यी एजेन्डाहरू हजुरहरूले सम्बोधन गरिदिनु पर्यो भन्छौँ। बेन्चको तर्फबाट पनि वकिलहरूले गर्नुपर्ने कामहरू यी हुन् भन्ने लिस्ट आउँछ, हामी त्यो पनि पालना गर्छौँ। दुईतर्फी दुवैको उद्देश्य न्याय हो, न्याय कसको लागि भन्दा जनताको लागि हो, निमुखाको लागि हो, यी एजेन्डाहरू सम्बन्ध हरू सुधार गर्दै सौहार्दपूर्ण ढङ्गबाट भातृत्व विकास गरेर अघि बढ्ने हाम्रो योजना छ। त्योभन्दा बढी हामीले सोचेका छैनौँ, त्योभन्दा बढी सोच्नु आवश्यक पनि नपर्ला जस्तो हामीलाई लाग्छ। किनभने अब न्यायपालिकाको संरचनामा सम्माननीय प्रधान न्यायाधीशज्यू कानुन व्यवसाय पृष्ठभूमिकै हुनुहुन्छ, सर्वोच्च अदालतको अध्यक्ष हुनुभएको 64 सालको बहुचर्चित श्री हरि अरियाल समितिको प्रतिवेदन ओन गर्नुभएको लेखाउन लाउनु भएको व्यक्ति हुनुहुन्छ। त्यसपछि अब पनि प्रधान न्यायाधीशज्यू सपना मल्ल प्रधान अनि हाम्रो कुमार रेग्मी श्रीमान अनि हरि फुँयाल श्रीमान सबै बार पृष्ठभूमिको भएको हुनाले मलाई के लाग्छ भने उहाँहरूले बारको सेन्सिटिभिटी बुझ्नु भएको छ, उहाँहरूको कार्यको हजुरको गम्भीरता हामीले बुझेका छौँ, त्यसैले हार्मोनियस रिलेसन नै होला भन्ने हामीलाई लागिरहेको छ।
हजुर, यहाँले निर्वाचन तका केही अलिकति महत्वाकांक्षी मुद्दाहरू पनि उठाउनु भएको थियो कि भन्ने कुराहरू पनि आइरहेका छन्। संविधान संशोधनका कुराहरू, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, न्याय परिषदको पुनर्संरचनाका साथै प्रधान न्यायाधीशलाई संवैधानिक परिषदको सदस्य नहुने व्यवस्था सहित यी यस्ता यस्ता कुराहरू पनि थिए।
यी त प्राय राष्ट्र सामाजिक एजेन्डाहरू हुन्,
हजुर,
नेताहरू जोहरूबाट पनि व्यक्त भइ आएका छन्। कानुन व्यवसाय राष्ट्रिय सम्मेलनबाट पनि यो कुरालाई प्रस्ताव पारित गरिएको छ। प्रस्ताव पारित गरेर कानुन व्यवसायहरूले यसलाई स्वामित्व ग्रहण गर्नुभएको छ। त्यसैले गर्दा अब कुनै कुरा उठा नउठाइकन मनमा राख्दाखेरि प्रकट हुँदैन, प्रकट नै नभइसकेपछि त्यसले आकार लिँदैन। आकार लिनको लागि व्यक्त गर्नु पर्यो, अभिलेखमा राख्नु पर्यो, अनि सार्वजनिक चर्चामा त्यो विषय आउँछ, त्यो आइसकेको छ। त्यसैले गर्दा यो विषयमा पनि काम हुन्छ भन्ने आशावादी छौँ। यस अतिरिक्त अरू संविधानमा के कस्ता जटिलताहरू छन् भन्ने कुराहरू पनि विचार गर्दै हामी अघि बढ्छौँ।
मुद्दा उठाउनु भएको छ, कार्यान्वयन गर्न कतिको सहज त?
कार्यान्वयन ठ्याक्कै हाम्रो कलमबाट हुने जाने हामी तुरुन्तै गर्छौँ, विलम्ब बेगर। कसैलाई पनि स्ट्रेसमा, एन्जाइटीमा, सोचमा कसैलाई के चिज दिनु छ भने झुलाएर दिने होइन, उत्तिखेरै दिनुपर्छ भन्ने मान्यताको मान्छे हो। त्यसले गर्दा उसको काम पनि हुन्छ, हामी पनि अरू काममा लाग्न पाउँछौँ। दिने नदिने दोसानमा राखेर, आशा देखाएर, त्रास देखाएर, दबाबमा पारेर दिनुपर्ने कुराहरू ढिला गरेर दिने संस्कार हामीमा छैन। तुरुन्तै काम गर्नुपर्छ भन्ने मान्यता छ। त्यसले गर्दा अब अरूबाट लिनुपर्ने काममा ठुलो संस्कार, विशेष गरेर पुरातन संस्कार तोड्दै अघि बढेर परिवर्तनको लागि 21औं शताब्दी अनुकूलको व्यवहारको लागि हामी अपेक्षा गर्छौँ। हामी हाम्रो काम छोड्दैनौँ, हेर्नुहोस् है, कार्यान्वयन गर्दा छोड्छौँ। बार एसोसिएसनले उठाएको एजेन्डाहरू आजसम्म सबै पुरा भएका छन्।
यहाँहरूले आफ्ना मुद्दाहरू उठाइराख्नु भएको छ कि नागरिकका कुराहरू भन्छन्, कानून व्यवसायहरूले नागरिकको चाहिँ जुन समस्याको फाइदा उठाएर अथवा त्यसलाई चाहिँ फरक ढंगले हो भने त्यो एउटा भन्न नसक्ने अवस्थामा महँगो फी लिने व्यक्ति अनुसार पनि मुद्दा लम्ब्याउँदै जाने, यस्ता कुराहरू, केही चाहिँ आचार संहिता पालना गर्नुपर्ने कुराहरू पनि, कानून व्यवसायहरूले पनि सुधार गर्नुपर्ने कुराहरू छन् भन्ने जनमानसबाट आउँछन्। यहाँले अनुभूति गर्नुभएको छ यी कुराहरू?
बिल्कुल अनुभूति गरिएको छ। सबै कानुन व्यवसायहरूले दुध लिनु आएका पवित्र छन् भन्ने कुरा होइन। यस्तो समस्याहरू, चर्को फी, गरिबलाई ध्यान नदिने, चर्चामा आउन खोज्ने, अनि विभिन्न प्रकारबाट दोसान्तको अवस्थामा, दुविधाको अवस्थामा पनि सबै प्रकारको मुद्दा लिने, त्यसैले कानुन व्यवसायहरू बिच हिजो एउटा कुरा गर्ने, आज एउटा कुरा गर्ने जस्तो इन्कन्सिस्टेन्सी छ भन्ने कुराहरू छ। यसको लागि हेर्ने बार काउन्सिल छ, अनुशासन समिति छ, नेपाल बार एसोसिएसनमा पनि अनुशासन समिति गठन गर्न सक्ने विधानको व्यवस्था छ। यी सबै कुरालाई विचार गरेर यदि हामी अरूको गल्ती कमी कमजोरी उठाउँदैछौँ भने आफू पवित्र हुनुपर्ने, गल्ती कमी कमजोरी रहित हुनुपर्ने भन्ने सर्वमान्य मान्यता हो। हाम्रो माझमा केही गल्ती कमी कमजोरी भएका हुन सक्छन्, कमजोरधारी व्यक्ति पनि हाम्रो वरिपरि होलान्, त्यसलाई हेर्ने संयन्त्र छ, संयन्त्रले हेर्छ।
पछिल्लो समय युवा कानुन व्यवसायी अथवा कानुन क्षेत्रमा नवप्रवेशीहरू पनि छन्, उहाँका तालिमका कुराहरू, दक्षता विकासका कुराहरू, हरेक कुराहरू हुन सक्छन्, यसलाई कसरी हेर्नुहुन्छ?
यो दक्षता वृद्धिको लागि लयर्स एकाडेमी स्थापना गर्ने कानुन पास भइसकेको छ, सम्माननीय राष्ट्रपतिज्यूबाट त्यसमा यो स्वीकृति प्रदान भएर नेपाल राजपत्रमा आइसकेपछि त्यो लागू हुन्छ। लागू भइसके पछाडि लयर्स एकाडेमी समिति गठन गरेर वार्षिक रुटिन बनाउँछौँ हामी, कुन प्रकारको कानुन व्यवस्थालाई कस्तो तालिम भन्ने, अनि त्यो सम्बन्धित विषयमा एकदमै डिजर्ट हुने गरेर माथिदेखि तलसम्मको विषयमा फेरि हेर्न नपर्ने गरेर कानुन व्यवसायहरूमा त्यस्तो सामर्थ्यता हामी रोप्छौँ तालिमको स्रोत सामग्रीहरू मार्फत। तालिम फेरि नेपालको सबै भूभागमा सञ्चालन हुन्छ। त्यसो भइसके पछाडि अझ के भने कानुन व्यवसायको स्थितिमा परिवर्तन आउँछ, बहसमा स्तरीयता आउँछ, स्तरीयता बहसमा आइसकेपछि फैसला पनि राम्रो हुन्छ र न्यायपालिकाले एउटा गति लिन्छ। न्यायपालिकाले गति लिने भनेको कुरा मुलुकको समृद्धिको लागि स्मारक नै हो।
हजुर, यहाँले कानुनी प्रक्रिया सुधारका कुरा गर्नुभएको थियो अगाडि, होइन, अदालतको कामकाज र प्रक्रिया छिटो पारदर्शी बनाउने कुराहरू गर्नुभएको थियो। यो बारले कति सक्छ अथवा सम्बन्धका कुराहरू पनि हुन्छन् अथवा यसलाई चाहिँ फरक संरचना भयो नि त बारले भन्दैमा
सबैको काम कारवाही अदालतले हेर्छ, अदालतको काम कारवाही बार एसोसिएसनले हेर्छ। अदालतलाई इन्साफतर्फ विवाद बढिसकेपछि मुद्दा मामिलाका पक्षकारहरूको कुरा सुनेर फैसला गर्ने कामतिर धेरै केन्द्रित गराउनुपर्छ। हामीले प्रशासनिक प्रकृतिको अधिकृत वाकिस्नामा प्रमाणित गर्ने अनि बिहा दर्ता गराउने, त्यसपछि एउटै पक्षलाई म्याद पठाइदिने, बदल गर्ने, अखबारमा निकाल्ने, अदालतको प्रक्रिया एकदमै झन्झटिलो झन्झटिलो पुरानो, अदालतमा अनावश्यक कामहरू पनि अहिले थुप्रिएको छ। ती अनावश्यक कामहरू झिकेर अदालत भिडभाड नहुने गरेर ठिक्कको कार्यक्षेत्र दिने, अनलाइन सर्भिसहरू अदालतमा पाउने व्यवस्था गर्ने, अनि मानवको सेवा चाहिने किसिमको नक्कल लिने जस्ता कामहरू पनि शाखा विस्तार गरेर बिहान गएर निवेदन दिने, आवश्यक दस्तुरहरू तिर्ने, अनि यति बेला नक्कल लिन आउने भनेर गर्नुपर्ने अवस्था छ। त्यसपछि टेक्नोलोजीको प्रयोग गरेर कानुन व्यवसायहरूको पनि अनावश्यक भिडभाड नगरिकन तपाईँको मुद्दा यति बेला पालो आउने अवस्था छ, यति बेला तयार रहनु होला भनेर अदालतको प्रशासनको तर्फबाट छोटो मेसेज पठाइदिने, कानुन व्यवसायहरू त्यही बेला समय अन्जान गरेर उपस्थित हुने जस्ता कुराहरू, अनि बहस पनि ठिक्कको बहस चाहिने कुराहरू राखेर नदोहोऱ्याउने गरेर गर्ने, दोहोऱ्याउँदाखेरि सबै कानुन व्यवसायहरूलाई बेन्चबाट होइन तपाईँको कुरा दोहोरियो अलिकति छुट्याउनुहोस् भनेर भन्ने, आवश्यक संवेदनशीलता प्रकट गर्ने, अदालतले पनि मुद्दा फर्सद होइन न्यायतिर ध्यान दिने भन्ने कुराहरू हाम्रो एजेन्डामा छन्।
हजुर, यहाँले पारदर्शिताका कुरा गर्नुभएको थियो नि,
हजुर
के भन्नु खोज्नुभयो मैले ठ्याक्कै सबैले बुझ्ने गरेर भनिदिनु न।
पारदर्शिता भनेको सबैभन्दा पहिला नैतिक चरित्र हुनु पर्यो
है।
न्यायालय भनेको एउटा सुन्दर ठाउँ हो, यो अहिले देखिने ठाउँमा न्यायालयमा कतिपय ठाउँमा यो भगवान नै मानिन्छ न्यायाधीशलाई, न्यायालयलाई न्यायालय मात्र होइन न्यायपीठ नै भन्ने चलन छ। न्यायपीठ हामीले पनि अब न्यायपीठ अदालतको सत्ता न्यायपीठ भन्ने नाम राख्नुपर्छ कि भन्ने प्रस्ताव पनि हाम्रो विचारमा छ। त्यसपछि हाम्रो परम्परागत प्रणालीहरू मुद्दाको पक्षहरूलाई भगवान्को पाउ छुवाएर मुचुल्का गराएर मैले असत्य बोलेको छैन भनेर भनाउने, त्यस प्रकारको मुचुल्काहरूको पुनर्स्थापना शपथ ग्रहणको फेरि परिचय गराउने यो भन्ने कुराहरू पनि हाम्रो सोचाइमा छ। अनि धर्मनिरपेक्ष नेपालमा सबै धर्मको आस्थाको भगवान्को मूर्तिहरू पनि अदालत प्राङ्गणहरूको कुनै ठाउँमा राखेर पक्षहरूलाई यो झुट बोल्ने ठाउँ होइन भन्ने भाव प्रयुक्त गराउने हो कि भन्ने कुरा पनि विचारमा छ। मुख्य कुरा नैतिकवान न्यायाधीशहरू जो कुनै पनि मानेमा सत्य अन्वेषण गरेर सत्य निरूपण गरेर प्रत्येक मुद्दा छिन्दा मलाई मनु प्रत्येक मुद्दा छिन्दा मलाई यज्ञको कर्म प्राप्त हुन्छ, फल प्राप्त हुन्छ भन्ने सोचाइका धनी न्यायाधीशहरू हामीले अपेक्षा गरेका हौँ। वर्तमान भइरहेका श्रीमानहरूबाट पनि बिल्कुलै यस प्रकारको संस्कार जन्ने कर्महरू हुनेछ, त्यसैबाट पारदर्शिताको प्रवर्तन हुनेछ, भन्ने कुरा हामी विश्वास गरेका छौँ।
यो निष्पक्षताका कुरा गर्दाखेरि अहिले पनि अदालतप्रति कहिलेकाहीँ प्रश्नहरू उठ्ने गरेका छन्, किनभने राजनीतिक पार्टीको नजिकका व्यक्तिहरू त्यहाँ जाँदाखेरि उहाँले दिने न्याय सम्पादन कतिको चाहिँ न्यायिक हुन्छ भन्ने प्रश्नहरू पनि बाहिर उठ्ने गरेका छन्, यहाँले पनि सुन्नुभयो होला। हुन त त्यो ठाउँमा गइसकेपछि कानूनले काम गर्ने हो, कानूनले बोल्ने हो, व्यक्तिले गर्ने होइन, होइन त्यो भएका धाराहरू प्रयोग गरेर गर्ने हो, तर पनि प्रश्न त उठ्ने गरेका छन् नि। यहाँ त नागरिक हजुर
कस्तो हुन्छ, अनि कहिलेकाहीँ छिटपुट यस प्रकारले घटनाहरू नभएका पनि होइनन्। श्रीमानले आफ्नो पूर्व राजनीतिक आस्थावालालाई प्रवर्तन गर्नुभयो भन्ने आरोप आउँछ। श्रीमानले आफ्नो आस्थावालालाई संरक्षण नगरिकन पुरै सजायतिर जानुभयो, पूर्वावस्था बिर्सनुभयो, जसले उहाँलाई त्यहाँ पुर्यायो त्यो प्रवृत्ति बिर्सनुभयो भन्ने किसिमको आरोप पनि म सुन्छु। त्यसैले यो कुरा दुई थैकै छ, तर न्यायिक भइसकेपछि अब आफ्नो संविधान धर्म संविधानलाई धर्म मानेर आफ्नो कर्मले त्यसलाई सिंचित गरेर संविधान कानुन विवेकको अन्तर्गुलन गरेर उहाँले जे देख्नुहुन्छ त्यसैलाई हामीले न्याय मान्छौँ। हाम्रो पूर्वीय दर्शनमा अहिले श्रीमानले दिनुभएको न्याय मात्रै होइन, अर्को संसारमा पनि न्याय छ भन्ने मान्यता पनि छ, त्यसैले हामी अलिकति ढुक्क छौँ। हामी हाम्रो एक लेयर अर्को आध्यात्मिक प्रोटेक्सन पनि छ, यसका बावजुद पनि यो वर्तमानमा देखिने जीवन दिन पनि सक्ने लिन पनि सक्ने भएको हुनाले न्यायाधीशहरूलाई भगवान मानिएको हो। मृत्युदण्ड हाम्रोमा छैन, तर जुन देशमा छ त्यहाँ न्यायाधीशको कलमबाट व्यक्तिको जीवन लिने वा दिने निर्णय हुन्छ कतिपय अवस्थामा, त्यसैले धर्मावतार पनि मानिएको हो। त्यसैले गर्दाखेरि मैले के भन्न चाहन्छु भने यो पारदर्शिता अनि राजनीतिबाट मुक्त, न्यायाधीश नहुनुभन्दा अगाडि राजनीति थियो, न्यायाधीश भइसकेपछि अब राजनीति मुक्त भएर म त व्यक्ति हुँ, म मेरोमाथि ईश्वर छ, संविधान छ, कानुन छ, तल न्यायको आकाङ्क्षी जनता छ, न्यायको आकाङ्क्षीलाई मेरो विवेकले जे भन्छ त्यही न्याय दिने हो। यो कर्ममा लाग्दाखेरि मलाई जसले जित्छ उसले धर्मराज भन्छ, जसले हार्छ उसले यमराज भन्छ, म त्यसको प्रवाह गर्दिनँ। मेरो आफ्नो कर्मले नै मलाई सुख दुःख निन्द्रा दिलाउने हो, त्यो कर्ममा म लाग्छु भन्ने खालको न्यायाधीशहरू हामी चाहन्छौँ। त्यस प्रकारका न्यायाधीशहरू हामीसँग छन्, उहाँले इन्साफ गरिदिनु भएको छ। अब यो यसलाई साझा संस्कृति र प्रवृत्ति बनाएर यस प्रकारका श्रीमानहरूको 100% उपस्थिति अदालतमा हुने बित्तिकै त्यहाँ भ्रष्टाचार पनि हुँदैन। कोही भ्रष्टाचार गराउन गयो भने यो मान्छे मेरोमा भ्रष्टाचार गराउन आएको छ है, यसमा सजग हुनु भन्ने न्यायाधीशहरू बिच पनि समाचार आदान प्रदान हुने, वकिललाई पनि त्यो खबर आउने भइसकेपछि सिचुएसन एउटा राम राज्य त नभनौ राम राज्यको नजिक पुग्छ। त्यसैको लागि हामी काम गर्छौँ।
नेपालको न्याय क्षेत्रलाई सुधार गर्नुपर्छ भनेर पटक पटक आयोगहरू समितिहरू बनेका छन्, तिन उहाँले दिएका प्रतिवेदनहरू कार्यान्वयन हुन सकेका छैनन्,
अब किताब किनेर ल्याइएको छ, किताब कसरी पढ्ने भन्ने कुरा हो कि, किताब कसरी बिना लगाम पढ्ने मान्छेलाई छोडियो भने उसले पढ्दैन, भोलि पढ्छु भन्दा भन्दै गर्दै जान्छ, कोही आएर यो पढ्नु अहिले यो होमवर्क गर्नु, यो पढ्दै गइसकेपछि कार्यान्वयन पनि गर्नु भन्ने त्यहाँनिर एउटा शक्ति चाहिन्छ, त्यो शक्ति नेपाल बार एसोसिएसन हो।
नेपाल बार एसोसिएसनमा यहाँहरू अहिले प्यानल बनाएर निर्वाचनमा होइनुभयो र बारलाई बोलियो बनाउनुको लागि सबै पक्षले मिलेर अगाडि बढ्नुपर्ने हुन्छ। वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठको प्यानलबाट अथवा उहाँले घोषणा पत्रमा पनि धेरै कुराहरू उल्लेख गर्नुभएको छ, महत्वपूर्ण कुराहरू छन्, ती कुराहरूलाई समावेश गर्दै फरक अथवा इतर पक्षबाट निर्वाचनमा सहभागी हुनुभएको साथीभाइहरूलाई कसरी समावेश गर्नुहुन्छ यहाँहरू?
यो बारेसँग निर्वाचनसँग वाद विवाद छलफल एकअर्काको एजेन्डालाई सर्वश्रेष्ठ कायम गराउने, मतदाताको मन जित्ने, विगत कोट्याउने सबै प्रयास हुन्छ, तर बारको परिणाम जसरी निस्किन्छ त्यसपछि हामी सबै चिज सबै कुराहरू बिर्सेर आफ्नो घर फर्कन्छौँ। त्यो भनेको बार एसोसिएसन हो, अनि मिलेर एकअर्काको एजेन्डाहरू पनि बोक्दै अघि बढ्छौँ। त्यसैले उहाँलाई मिलाउनु पर्ने भन्ने कुरा भन्दा पनि हामी मिलिसक्यौँ, सबैलाई यथोचित जिम्मेवारी दिएर अनि एजेन्डा बोकेर अघि बढ्छौँ।
हुन्छ डाक्टर साहब, हामीले सबैजना यहाँलाई धन्यवाद।
हस् धन्यवाद। हस्
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाल बार एसोसिएशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।